साप्ताहिक बाइबल पाठ फ्रेन्चिम क्रिस्चियन साइन्स चर्च स्वतन्त्रबाट सुन्दै हुनुहुन्छ। त्यो अमेरिकाको फ्रेन्चिम न्यू जर्सीमा अवस्थित छ। थप जानकारीको लागि कृपया हाम्रो वेबसाइट भ्रमण गर्नुहोस् www.frenchimcs.com। यो लागि पाठ हो आइतबार अक्टोबर 24, 2021। मृत्यु पछि परीक्षण स्वर्ण पाठ रोमी। यसैकारण जब हामी बप्तिस्मा भयौ, हामी ख्रिस्टसँगै गाडियौ र उहाँको मृत्युमा भागीदार बन्यौ। हामी ख्रिस्टसँगै दफन भयो ताकि हामी जोगिन सकौ अनि नयाँ जीवन जिउन सकौ। यस्तै प्रकारले पिताको अचम्मको शक्तिले ख्रिस्ट मृत्युबाट जीवित हुनुभयो। उत्तरदायी पढाई कोरिन्थी। यदि ख्रिस्टमा हाम्रो आशा संसारमा यसै जुनीको लागि मात्र हो भने हामी अरू जम्मै मानिसहरू भन्दा ज्यादा दुखी छौ। तर वास्तवमा ख्रिस्ट मृत्युबाट बौराइनु भएको थियो। मृत्युमा निदाएका ती सबै विश्वासीहरू मध्ये उहाँ प्रथम बौराइएको हुनुहुन्छ। एउटा मानिसको कारणले पनि मानिसहरूमा मृत्यु आएको हो। यसर्थ एउटै मानिसको कारणले पनि मृत्युबाट बौराइ आयो। आदममा जम्मै मानिसहरू मरे, त्यसरी नै ख्रिस्टमा हामी सबै फेरि जीवित तुल्याएछौ। तर हरेक मानिसलाई उचित क्रमले जीवनमा बौराइन्छ। बौरिनेहरूमा ख्रिस्ट प्रथम हुनुहुन्थ्यो, त्यसपछि जब ख्रिस्ट आउनुहुन्छ, ख्रिस्टमा हुने सबै मानिसहरूलाई फेरि बौराइनेछ। नष्ट गरिनु पर्ने शत्रुहरूमा मृत्यु अन्तिम हुनेछ, जस्तो धर्मशास्त्रमा छन् भनिन्छ। परमेश्वरले प्रत्येकको गुहाको अधीनमा गर्नुभयो। जब धर्मशास्त्रमा भनिन्छ कि प्रत्येक वस्तु उहाँको अधीनमा गराइयो, स्पष्ट अर्थ लग्छ कि परमेश्वरलाई यसमा सम्मिलित गराइएन। उहाँ परमेश्वर नै हुनुहुन्छ जसले सबै थोक अधीनमा राख्नुभयो। जब प्रत्येक थोक ख्रिस्टको अधीनमा राखिनुभयो, परमेश्वरले एक हुनुहुन्छ जसले सब कुछ ख्रिस्टको अधीनमा राख्नुभयो। ख्रिस्ट तब पुत्र आफै पनि परमेश्वरको अधीनमा राखियो। परमेश्वरको अधीनमा राखिएको छ तब परमेश्वर सब कुराको पूर्ण शासक हुनुहुन्छ। पार्ट सेर्मन बाइबलबाट यसाया। हे परम प्रभु, तपाई मेरो परमेश्वर हुनुहुन्छ। म तपाईँलाई आदर गर्दछु र तपाईँको नामको प्रशंसा गर्दछु। तपाईँले उदेकको कामहरू गर्नुभयो। धेरै पहिले तपाईँले भन्नुभएका वचनहरू पूर्ण सत्य छन्। त्यस्तै भयो जस्तो तपाईँले हुन्छ भन्नुभएको थियो। त्यस समय सेनाहरूका परमप्रभुले त्यो पर्वतमा आफ्ना सारा मानिसहरूलाई महाभोज दिनुहुनेछ। त्यस भोजमा उत्तम भोजनहरू र मत हुनेछ। मासु कलिलो र राम्रो हुनेछ। तर अहिले एउटा आवरण छ जसले सबै राष्ट्र अनि जातिहरूलाई छोप्छ। त्यस आवरणलाई मृत्यु भनिन्छ। तर मृत्युलाई सदाको निम्ति नष्ट गरिदिनुहुनेछ। अनि मेरो परमप्रभु, मेरो मालिकले प्रत्येकको अनुहारबाट आँसु पुछिदिनुहुनेछ। बितेका दिनहरूमा तिनीहरू सबै उदास थिए, तर परमेश्वरले पृथ्वीबाट त्यो उदासीनता हटाइदिनुहुनेछ। यी सबै कुराहरू हुनेछ किनभने परमप्रभुले त्यसो भन्नुभएको थियो। मत्ती यसले गालिबका सबै ठाउँहरूमा यात्रा गर्नुभयो। उहाँले तिनीहरूको सभागारहरूमा सिकाउन लाग्नुभयो अनि स्वर्गको राज्यको बारेमा सुसमाचार प्रचार गर्नुभयो। उहाँले मानिसहरूमा भएका हरेक किसिमका रोग र शारीरिक कमजोरीहरूलाई निको पार्नुभयो। यसुले त्यहाँ भएका धेरै मानिसहरूलाई देख्नुभयो। यसु डाँडामा उख्लेर बस्नुभयो। उहाँका चेलाहरू पनि उहाँको नजिक आएका थिए। उहाँले तिनीहरूलाई सिकाउन थाल्नुभयो। उहाँले भन्नुभयो, ती मानिसहरू धन्य हुन् जसले आफूलाई आत्मिक रूपले दरिद्र छौ भनी बुझेका छन्, किनभने स्वर्गको राज्य तिनीहरूकै हो। धन्य शोक गर्नेहरू, किनभने परमेश्वरले तिनीहरूलाई सान्त्वना दिनुहुनेछ। धन्य विनम्र हुनेहरू, किनभने तिनीहरूले पृथ्वीको अधिकार पाउनेछन्। धन्य धार्मिकताका निम्ति भोकाउने र तिर्खाउनेहरू, किनभने परमेश्वरले तिनीहरूलाई तृप्त पार्नुहुनेछ। धन्य अरू प्रति दया देखाउनेहरू, किनभने तिनीहरूले दया पाउनेछन्। धन्य हृदयमा शुद्ध हुनेहरू, किनभने तिनीहरूले परमेश्वरलाई देख्नेछन्। धन्य शान्तिमय मिलाप गराउनेहरू, किनभने परमेश्वरले तिनीहरूलाई आफ्ना पुत्र भन्नुहुनेछ। धन्य धार्मिकताको निम्ति सताइएकाहरू, किनभने स्वर्गका राज्य तिनीहरूकै हुनेछ। धन्य हो तिमीहरू जब मानिसहरूले तिमीहरूको निन्दा गर्नेछन् र खेदो गर्नेछन्, झुटो बोलेर हरेक किसिमका दुष्ट कुरा गरेर तिमीहरूको खेदो गर्नेछन्, किनभने तिमीहरू मेरा चेलाहरू हो। सुखी र खुसी बन, स्वर्गमा तिमीहरूलाई ठुलो इनाम मिल्नेछ, किनभने तिमीहरूका अघिका अग्नभक्तहरूलाई तिनीहरूले यसरी नै व्यवहार गरेका थिए। हरेक मानिस जसले मैले भनेका यी कुराहरू सुन्छ र पालन गर्छ उनी बुद्धिमान हो। बुद्धिमान मानिसले आफ्नो घर चट्टानमाथि निर्माण गरेको छ। त्यहाँ घनघोर पानी पर्यो अनि बाढी आयो। तुफान भुरीले त्यो घरलाई हान्यो, तर पनि त्यो घर ढलेन, किनकि त्यो घर चट्टानमाथि निर्माण गरिएको थियो। तर प्रत्येक मानिस जसले मेरा कुरा सुन्छ तर मेरो अनुसरण गर्दैन, त्यो एउटा मूर्ख मानिस जस्तै हो। उसले आफ्नो घर बालुनामाथि बनायो, अतिवृष्टिको कारणले बाढी आयो, आदिले घरलाई हान्यो र त्यो ठुलो आवाज सहित रह्यो। यसले उपदेश दिनुभएको सुनेर मानिसहरू छक्क परे, किनभने यसुले तिनीहरूका व्यवस्थाको शास्त्रीहरूले चाहिँ सिकाउनु भएन, तर अख्तियार भएको मानिसले जस्तो सिकाउनु भयो। यसुले फेरि भन्नुभयो, एक छोर छोड्न, मार्न र ध्वंस गर्न मात्र आउँदछ, तर म जीवन दान गर्न आए त्यस्तो जीवन जुन पूर्ण र असल छ। म ज्योति भूर यस संसारमा आए र जसले मलाई विश्वास गर्दछ उसले अन्धकारमा बस्न पर्दैन। किनभने जुन कुराहरू मैले बताए त्यो मेरो आफ्नै थिएन, पिता जसले मलाई पठाउनु भयो र के भन्नु र के शिक्षा दिनु भन्नुभयो त्यही गरे। र म जान्दछु कि अनन्त जीवन उहाँकै आज्ञाबाट आउनेछ। जब यसुले यी दृष्टान्तहरू बताउनु भयो, उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, तिमीलाई थाहा छ निस्तार चाड हो, र मानिसको पुत्रलाई क्रुसमा झुन्ड्याइनेछ र शत्रुले मार्नेछ, तब मुख्य पुजारीहरू र जनताका बुढा प्रधान पुजारीको घरमा आए। प्रधान पूजाहारीको नाम कैयाफा थियो। सभामा तिनीहरूले यसलाई पक्रन र मार्ने षड्यन्त्र गरे। कैयाफा तिनी हुन् जसले यहुदीहरूलाई भनेका थिए कि जम्मै मानिसहरूका निम्ति एउटा मान्छे मर्नु उचित छ। तब यसुलाई क्रुसमा चुन ल्याएर मार्नु भनेर पिलातले तिनीहरूलाई सुम्पे। सिपाहीहरूले यसुलाई लगे। यसुले आफ्नो क्रुस बोक्नुभयो अनि उहाँ खोपी ठाउँ तर्फ जानुभयो। हिब्रु भाषामा गलगथा भनिन्छ। गलगथामा यसुलाई क्रुसमा टाँगे। तिनीहरूले दुईजना मानिसहरू उहाँको दुईपट्टि अनि यसुलाई बिचमा राखे। जुन ठाउँमा यसु क्रुसमा टाँगे त्यहाँ एक बगैँचा थियो। बगैँचामा एक नयाँ चिहान थियो। कुनै मानिस पनि पहिले कहिले त्यहाँ गरिएको थिएन। मानिसहरूले यसुलाई त्यही नयाँ चिहानमा राखे कारण यो नजिक थियो अनि यहुदीहरू आफ्ना विश्रामको दिन तयारी गर्न थालेका थिए। हप्ताको पहिलो दिन बिहानै मरियम मगदलिनी यसुको चिहानमा थिए। तिनले देखिन कि त्यो ठुलो चट्टान जो चिहानको द्वारमा राखिएको थियो त्यो ढुङ्गा हटाइएको थियो। मरियमले सेतो वस्त्रमा दुई स्वर्गदूतहरू देखि। तिनीहरू जहाँ येसुको टाउको पट्टि र अर्को स्वर्गदूत येसुको खुट्टापट्टि बसिरहेका थिए। स्वर्गदूतहरूले मरियमलाई सोधे, नारी किन रोइरहेकी छ? मरियमले जवाफ दिइन्, कसैले मेरा प्रभुको शरीर लगेर गएछ। तिनीहरूले कहाँ राखेका छन् मलाई थाहा छैन। मरियमले यति भनिसकेर जब एर्फकिन उनले उहाँलाई त्यहाँ उभिरहनु भएको देखिन्, तर तिनले येसु भनेर चिनिनन्। येसुले उसलाई भन्नुभयो, मलाई नछ, म अझसम्म पिताकोमा गइसकेको छु होइन, तर मेरा दाजुभाइहरू भएकोमा जाओ र तिनीहरूलाई यसो भन, म मेरो पिता र तिमीहरूका पिता कहाँ फर्की जाँदैछु, म मेरो परमेश्वर र तिमीहरूको परमेश्वर कहाँ फर्की जाँदैछु। रोमी। अब निद्राबाट बिउजिने तिम्रो समय आएको छ, किनभने जति बेला हामीले विश्वास गर्यो त्यस बेला भन्दा अहिले हाम्रो मुक्ति हामी नजिक भएको छ। रात प्राय सिद्धिसक्यो, दिन लगभग यहाँ आइसक्यो। यसर्थ हामीले अन्धकारको काम गर्न छोड्नु पर्छ अनि उज्यालाको कामहरू गर्नु पर्छ। तेरो विजय कहाँ छ? चिहान तेरो विश्वदन्त शक्ति कहाँ छ? मृत्युको विश्वदन्त नै पाप हो अनि पापको शक्ति नियम हो, तर हामी परमेश्वरलाई धन्यवाद दिन्छौ। उहाँले हामीलाई हाम्रा प्रभु येशु ख्रीष्टद्वारा विजय दिनुहुन्छ। यसै कारण मेरा प्रिय दाजु भाइ दिदी बहिनीहरू, हो दरिलो चित खडा हो, कुनै कुराले तिमीहरूलाई आफ्नो स्थानबाट विचलित नपरोस्। सधैँ आफूलाई प्रभुको काममा लगाओ। तिमीहरू जान्दछौ प्रभुमा तिमीहरूको काम कहिल्यै व्यर्थ जाने छैन। म क्रिस्टियन साइन्स र टेक्स्ट बुक साइन्स एन्ड हेल्थ म्याथिक बेकर एडिटद्वारा धर्मशास्त्रको लागि कुञ्जी बाइबलबाट सहयोगी अंशहरू पढ्छु। विज्ञान र स्वास्थ्य। जीवन अनन्त छ, हामीले यो पत्ता लगाउनु पर्छ र यसको प्रदर्शन सुरु गर्नु पर्छ। जीवन र भलाइ अमर छन्, हामीलाई त अस्तित्वको हाम्रो विचारको आकार मायालुता ताजगी र निरन्तरता बरु उमेर र लयमा आकार दिनुहोस्। यसले प्रदर्शनद्वारा जीवनको तरिका सिकाउनु भयो कि हामी बुझ्न सक्छौ कि कसरी यो ईश्वरीय सिद्धान्तले बिरामीहरूलाई निको पार्छ, त्रुटि बाहिर निकाल्छ र मृत्युमा विजय। जे होस्, पाप र रोगमा आफ्नो नियन्त्रणको प्रदर्शन महान शिक्षक कुनै पनि अर्थमा अरूलाई आफ्नो धार्मिकताको आवश्यक प्रमाण दिनबाट मुक्त। उहाँले उनीहरूको मार्गदर्शनको लागि काम गर्नुभयो कि उनीहरू यो शक्तिको प्रदर्शन गर्नको रूपमा उहाँले गर्नुभयो र यसको ईश्वरीय सिद्धान्त बुझ्न सक्नुहुन्छ। यसले भन्नुभयो, यूहन्ना 8:51, यदि एक मानिस मेरो भनाइ राख्छ उसले कहिले मृत्यु देख्दैन। त्यो कथन आध्यात्मिक जीवनमा सीमित छैन तर अस्तित्वको सबै घटनाहरू सामेल छन्। यसले यो प्रदर्शन गर्नुभयो, मर्नेलाई निको पार्नु र मरेकाहरूलाई जीवित पार्नु नश्वर दिमाग त्रुटि सम भाग्नु पर्छ, आफैलाई उसको कर्महरू सम छोड्नु पर्छ र अमर पुरुषत्व श्रेष्ठ आदर्श देखा पर्नेछ। विश्वासले यसको सिमाना बढाउनु पर्छ र पदार्थको सट्टा आत्मामा आराम गरेर यसको आधार बलियो बनाउनु पर्छ। जब मानिस मृत्युमा आफ्नो विश्वास त्याग्छ, ऊ भगवान जीवन र प्रेमतिर अझ छिटो अगाडि बढ्नेछ। रोग र मृत्युमा विश्वास पक्कै पापमा विश्वासको रूपमा जीवन र स्वास्थ्यको साँचो भावना बन्द गर्नको लागि हुन्छ। मानव जाति विज्ञानमा यो महान तथ्यको लागि कहिले बिर्सनेछ। मृत्युमा सार्वभौमिक विश्वासको कुनै फाइदा छैन, यसले जीवन वा सत्यलाई स्पष्ट बनाउन सक्दैन। मृत्यु लम्बाइमा एक नश्वर सपनाको लागि पाइन्छ जुन अन्धकारमा आउँछ र प्रकाशसँगै गायब हुन्छ। परमेश्वरको शक्तिको महान प्रदर्शनकर्ताको पुनरुत्थान शरीर र पदार्थमा उनको अन्तिम विजयको प्रमाण थियो र ईश्वरीय विज्ञानको पुरा प्रमाण दिए। प्रमाण मानिसहरूको लागि धेरै महत्त्वपूर्ण छ। मानिसहरूलाई लाग्छ कि उनीहरूले शरीर मारेका थिए, पछि उहाँले तिनीहरूलाई अपरिवर्तित देखाउनुहुनेछ। यसले देखाउँछ कि ईसाई विज्ञानमा साँचो मानिस भगवानद्वारा शासित छ, राम्रोद्वारा नराम्रोद्वारा, र यसैले एक नश्वर होइन तर एक अमर हो। यसुको अपरिवर्तित शारीरिक अवस्था मृत्यु जस्तो लागेपछि सबै भौतिक परिस्थितिहरू भन्दा माथि उचालिएको थियो र यो उत्थानले उनको आरोहणको व्याख्या गर्यो र निसन्देह चिहान बाहिर एक परिविच्छेदिन र प्रगतिशील राज्य प्रकट भयो। अस्तित्वको विज्ञानसम्म पुग्नसम्म शारीरिक भावनाको एक विश्वास हुन जारी छ। गल्तीले यहाँ र पछि दुवैको आफ्नै आत्मविनाश ल्याउँछ, किनकि नश्वर दिमागले आफ्नै शारीरिक अवस्था बनाउँछ। मृत्युको रूपमा अस्तित्वको अर्को विमानमा घटित हुनेछ जबसम्म जीवनको आध्यात्मिक समझसम्म पुग्यो। भौतिक जीवनको यो सपनाको लागि आवश्यक समय यसको तथाकथित सूत्र पीडाहरूलाई अङ्गालेर चेतनाबाट गायब गर्नको लागि कुनै मानिसलाई थाहा छैन न पुत्र तर बुबा। यो अवधि त्रुटिको तीव्रता अनुसार लामो वा छोटो अवधिको हुनेछ। प्रगति अनुभवबाट जन्मन्छ। यो नश्वर मानिसको पकाउने हो जसको माध्यमबाट नश्वर अमरको लागि छोडिन्छ। या त यहाँ वा पछि दुःख वा विज्ञान जीवन र दिमागको बारेमा सबै भ्रमहरूलाई नष्ट गर्नुपर्छ र भौतिक भावना र स्वको पुनरुत्थान गर्नुपर्छ। बुढेसकालमा उसको कर्म सँगै छोडिनुपर्छ। जबसम्म मानिसको सद्भाव र अमरता अधिक स्पष्ट हुँदै जान्छ, हामी भगवानको साँचो विचार प्राप्त गर्दैनौ र शरीर प्रतिबिम्बित गर्दछ के यो शासन गर्दछ, चाहे यो सत्य हो वा गल्ती, समझ वा विश्वास, आत्मा वा कुरा हो। त्यसैले अब आफै उहाँ सम्परिचित हुनुहोस् र शान्तिमा रहनुहोस्। सतर्क शान्त र सतर्क रहनुहोस्। बाटो सिधा र साँघुरो छ। जो यो सम्झमा जान्छ कि भगवान मात्र जीवन हो, यो शरीर सँगै युद्ध हो जसमा हामीले पाप रोग र मृत्युलाई जित्नै पर्छ, या त यहाँ वा पछि, पक्कै भन्दा पहिले हामी आत्माको लक्ष्य वा भगवानमा जीवन पुग्न सक्छौ। रहित आनन्द जीवनको सिद्ध सद्भाव र अमरत्व असीमित ईश्वरीय सौन्दर्य र एक शारीरिक सुख वा पीडा बिना भलाइको अधिकार मात्र साँचो अविनाशी मानिस जसको अस्तित्व आध्यात्मिक गठन अस्तित्वको यो राज्य वैज्ञानिक र अक्षुण्ण छ। एक पूर्णता मात्र तिजो ईश्वरीय विज्ञानमा ख्रिष्टको अन्तिम समझ द्वारा स्पष्ट। मृत्यु कहिले अस्तित्वको यो राज्य हतार गर्न सक्नुहुन्न, को लागि मृत्युको पराजित हुनु पर्छ, को अधीनमा छैन। अमरत्व देखिनु भन्दा पहिले हामी यो भन्नको लागि कुनै अधिकार छैन कि जीवन अब पदार्थमा निर्भर गर्दछ, तर मृत्यु पछि यो मान निर्भर गर्दैन। हामी हाम्रो जीवन यहाँ जीवनको विज्ञानको अज्ञानतामा बिताउन सक्दैनौ र चिहान बाहिर यो अज्ञानताको लागि एक इनाम पाउने आशा। मृत्युले हामीलाई अज्ञानताको बदलाको रूपमा सामञ्जस्यपूर्ण र अमर बनाउँदैन। यदि यहाँ हामी ईसाई विज्ञान जो आध्यात्मिक र शाश्वत छ को लागि कुनै ध्यान दिँदैनौ, हामी आध्यात्मिक जीवनको लागि पछि तयार हुने छैनौ। पाप र गल्ती जो मृत्युको क्षणमा हामी सँग त्यो क्षणमा बन्द छैन, तर यी त्रुटिहरूको मृत्युसम्म सहन पूर्ण आध्यात्मिक हुनको लागि मानिस पाप रहित हुनु पर्छ र ऊ तब मात्र बन्छ जब ऊ पूर्णतामा पुग्छ। सार्वभौमिक मुक्ति प्रगति र परिविक्षामा निर्भर गर्दछ र उनीहरू बिना अप्राप्य छ। स्वर्ग एक इलाका होइन, तर दिमागको एक दिव्य राज्य हो जसमा मनको सबै अभिव्यक्तिहरू सामञ्जस्यपूर्ण र अमर छन्। किनकि पाप त्यहाँ छैन र मानिसको आफ्नै धार्मिकता पाइएको छैन, तर प्रभुको मनको कब्जामा धर्मशास्त्रले भन्छ। जब यो जानिन्छ कि लोक जीवनलाई नष्ट गर्न सक्दैन र कि मृत्यु मानिसहरू पाप वा रोगबाट बचाइएको छैन, यो समझ जीवनको नयाँपनमा छिटो हुनेछ। यो या त मर्ने इच्छा वा चिहानको डरमा मास्टर हुनेछ र यस प्रकार नश्वर अस्तित्वको घेरामा रहेको ठुलो डरलाई नष्ट गर्दछ। हुनु भनेको पवित्रता सद्भाव अमरता हो। यो पहिले नै प्रमाणित भइसकेको छ कि यो ज्ञान सानो डिग्रीमा पनि नश्वरको शारीरिक र नैतिक स्तरमाथि उठाउनेछ, दीर्घायु बढाउनेछ, शुद्ध र चरित्र उचाल्नेछ। यस प्रकार प्रगति अन्तत सबै त्रुटि नष्ट र प्रकाशमा अमरता ल्याउनेछ। मम्मी म्याकर बेकर एडीले चर्च म्यानुअलमा दिएको अनुसार तीनवटा दैनिक कर्तव्यहरू पढ्छु। दैनिक प्रार्थना। प्रत्येक दिन प्रार्थना गर्नु यस चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ। तपाईँको राज्य आउँछ, ईश्वरीय सत्य जीवन र प्रेमको शासन ममा स्थापित होस् र मबाट सबै पाप हटाउन र तपाईँको वचनले सबै मानिस जातिको स्नेह समृद्धि र तिनीहरूलाई शासन गर्न सक्छ। प्रेरणा र कार्यहरूको लागि नियम। न त दुश्मनी वा न केवल व्यक्तिगत अनुरोधले मदर चर्चका सदस्यहरूको मनसाय वा कार्यलाई प्रोत्साहित गर्नुपर्दछ। विज्ञानमा ईश्वरीय प्रेमले मात्र मानिसलाई चलाउँछ र एक इसाई वैज्ञानिकले प्रेमको मिठो सुविधाहरू प्रतिबिम्बित गर्छन्। पापलाई हप्काउँदा साँचो भ्रातृत्व परोपकार र क्षमामा यस चर्चका सदस्यहरूले दिन उभिनु पर्दछ र सबै खराबीबाट छुटकारा पाउन प्रार्थना गर्नुपर्दछ। भविष्यवाणी गर्न, न्याय गर्ने, निन्दा गर्ने, सल्लाह दिने, प्रभाव पार्ने वा गल्तीबाट प्रभावित हुनबाट ड्युटी गर्न सतर्कता। यो चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ कि उसले आक्रामक मानसिक सल्लाहको विरुद्ध दिन स्वयंलाई बचाउनु पर्छ र परमेश्वर आफ्ना नेता र मानिस जाति प्रति आफ्नो दायित्वलाई बिर्सनु वा व्यवस्था गर्नु हुँदैन। उसको कामले उसलाई न्याय गरिनेछ र न्याय गरिनेछ वा दोषी हुनेछ।